पत्रकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, देशको अर्थतन्त्रलाई चलायमान बनाउन, राजस्व सङ्कलन गर्न र अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न भन्सार प्रशासनको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहँदै आएको छ। तर भन्सार प्रक्रिया, भन्सार महसुल, सर्वसाधारणले विदेशबाट ल्याउने सामानको नियम र भन्सारमा हुने अवैध ओसार पसार नियन्त्रण जस्ता विषयहरूमा आम नागरिकमा अझै पनि कौतूहलता र केही अन्यलहरू कायमै छन्। यिनै समसामयिक विषयहरू, भन्सार विभागका नयाँ नीति र सर्वसाधारणले जान्नै पर्ने नियमहरूका बारेमा आज हामी कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी किशोर बर्तोला। स्वागत छ कार्यक्रममा।
धन्यवाद। रेडियो नेपालले भन्सार विषयमा चाहिँ समर आम जनतालाई जानकारी दिने उद्देश्यले मलाई अवसर उपलब्ध गराएमा रेडियो नेपाललाई धेरै धेरै धन्यवाद।
चालु आर्थिक वर्षको हालसम्मको भन्सार राजस्व सङ्कलनको अवस्था कस्तो छ? लक्ष्य अनुसार भन्सारले राजस्व सङ्कलन गर्न सकेको छ कि छैन? कुराकानीको सुरुवात यसैबाट गरौँ।
धन्यवाद। हाम्रो यो यस आर्थिक वर्षमा 82-83 भन्सार विभागलाई चाहिँ 5.88 अर्बको लक्ष्य निर्धारण गरेर अर्थ मन्त्रालयले पठाएकोमा हालसम्म आज वैशाखको मसान्तसम्ममा चाहिँ 4.19 अर्ब भन्सार बिन्दुहरूमा राजस्व सङ्कलन भएको अवस्था छ।
विगतका वर्ष
81% जति हुन्छ लक्ष्यको।
विगत वर्षलाई हेर्ने हो भने हालसम्मको अवधिमा यो बढी हो, कम हो या स्थिर हो, के देखिन्छ?
यो भनेको चाहिँ विगत वर्षको तुलनामा 7.5% ग्रोथ हो। 7.5% गत वर्षको कम्पेरिजन गर्दाखेरि चाहिँ 7.5% बढी छ।
गत वर्षको तुलनामा यो वर्ष अहिलेको अवधिसम्म चाहिँ बढी छ।
गत वर्ष 7.5% बढी छ।
यो राजस्व वृद्धि हुनुको कारण के हो? के सुधार गर्नुभयो?
वृद्धि भने यस्तो हो, वृद्धि यो चाहिँ विभिन्न कारण छ। गत वर्ष एक त धेरै कुराहरूले असर गर्छ कि, एक त मूल्य वृद्धि भएको छ, त्यो कारणले मूल्य वृद्धि भएर सामान आउँछ। त्यो मूल्य वृद्धि भए मूल्याङ्कनको आधारमा भन्सारमा चाहिँ दुईवटा चाहिँ आधारले चाहिँ भन्सार निर्धारण हुन्छ। एउटा मूल्यगत आधारमा, एउटा चाहिँ परिणामको बेसमा आधारमा। विभिन्न जति सिमेन्ट कोइला जस्ता वस्तुहरू यो क्वान्टिटी परिणात्मक आधारमा चाहिँ दर निर्धारण भएको हुन्छ भने अधिकांश वस्तु चाहिँ मूल्यको आधारमा हुन्छ। त्यो मूल्यको आधारमा वृद्धि हुँदाखेरि, मूल्य वृद्धि हुँदाखेरि व्यापार पनि चाहिँ गत वर्षको तुलनामा बढेको छ। त्यो कारणले पनि भन्सार यसै मूल्य बढ्दाखेरि भन्सार बढ्ने नै भयो।
नेपालमा जहिले पनि भन्सार छलिएर भन्सारमा राम्रोसँग नियन्त्रण हुन सकेन, त्यस्ता घटनाहरू भइरहे भन्ने कुराहरू उठिरहेका हुन्छन्। पछिल्लो समय सिमानाकाबाट हुने अवैध व्यापार भन्सार छरी नियन्त्रणको लागि यहाँले के कस्ता प्रयासहरू गर्नुभएको छ?
तपाईँले सही कुरा गर्नुभयो र हाम्रो चाहिँ चाइनातर्फ उत्तरतर्फ पनि लगभग बोर्डर ओपनै हो। हिमालको कारणले चाहिँ ओरदोरमा चाहिँ एक्सेस ओरदोरको चाहिँ समस्या छ। तर दक्षिणतर्फ चाहिँ हाम्रो 1850 किलोमिटर चाहिँ सीमा खुला सिमाना हो र हिउँदको बेलामा खुला सिमानाको हरेक पोइन्टबाट त्यो 1850 किलोमिटरको उसमा अहिले स्थानीय तहको विकासले गर्दा र चाहिँ प्रदेशको विकासले गर्दाखेरि चाहिँ जुनसुकै सिमानामा चाहिँ एक्सेस हो, त्यो चाहिँ प्रवेश रोडहरू बनेको अवस्था छ। र 1850 किलोमिटरमा चाहिँ यो चाहिँ जियोमेटिकल चाहिँ स्टडी गर्दाखेरि चाहिँ लगभग चाहिँ इन्डियामा मात्रै हामीसँग लगभग 3100 ठाउँबाट 1850मा 3100 ठाउँबाट हामी इन्डिया र नेपाल वारपार गर्न सक्ने ठाउँहरू रहेछन् हामीले अस्ति अध्ययन गर्दा देखेको है।
हजुर।
र भन्सार त हाम्रो त तराईतर्फ चाहिँ 29 मात्रै चाहिँ नाका छ, उत्तरी नाकातिर चाहिँ जम्मा 9 नाका छ र सबै ठाउँ भन्सारले कभर गर्न सक्दैन। भन्सार अब छोटी भन्सार हाम्रो हामीसँग पहिला 133 थियो भने अहिले चाहिँ हामीले हाम्रो भन्सारले चाहिँ 18 भन्सारका छोटी भन्सार कार्यालयहरू चाहिँ सञ्चालन गरिरहेको अवस्था हो। त्यो कारणले चाहिँ हिउँदको बर्खा अवस्थामा पानीको कारणले विविध कारणले चाहिँ चाहिँ एक्सेस नहोला। हिउँदमा चाहिँ जुनसुकै ठाउँबाट चाहिँ ओरदोर मान्छे सवारी साधन ओरदोर गर्न सक्ने अवस्था भएको कारणले चाहेर पनि भन्सारले यो चाहिँ टेक्नोलोजी प्रयोग गर्यो भने सकेला ओपन बोर्डर भइन्जेल चाहिँ तस्करी नियन्त्रण गर्न चाहिँ चुनौती नै हो।
तर प्रयासका कुराहरू हुन्छन् नि, यहाँले भन्नुभयो तराईको क्षेत्रमा हेर्ने हो भने भारतसँग खुल्ला सिमाना छ, जो व्यक्ति पनि जहाँबाट पनि प्रवेश गर्न सक्ने स्थिति छ, यो छ हामी सक्दैनौँ भनेर अलग बस्न सक्ने स्थिति पनि छैन,
त्यसलाई बसेको छैन। सुरक्षा निकायहरू पनि छ, अहिले हाम्रो आउटपोस्टबाटको चाहिँ सशस्त्र प्रहरीहरू सबै ठाउँमा चाहिँ तैनात भएकै अवस्था हो। अहिले हालसालै पनि तपाईँले थाहा पाउनु भएकै होला, जुनसुकै पोइन्टबाट चाहिँ माइकिङ गरेर र सशस्त्र प्रहरीहरूले जुनसुकै सामान चाहिँ ओर्डर गरेर हाम्रो नेपालमा प्राप्त हुने सामानहरू चाहिँ इन्डिया गएर खरिद गर्नलाई चाहिँ नगरिनु हुन्छ भनेर जागरुकको काम पनि सञ्चालन गरेको छ। बेला बेला हामीले विद्यार्थीहरूलाई पनि प्लस टू पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई तस्करीको विषयमा, भन्सारको विषयमा हामीले हाम्रो भन्सार कार्यालयहरूले सूचना जानकारी पनि गराइरहेको हो। र हामीले चाहिँ के अरे अन्तर्राष्ट्रिय इयरमा चाहिँ हामीले एउटा चाहिँ उयो बनाएर चाहिँ प्रचार प्रसार पनि गरेकै अवस्था हो। त्यो भएर पनि अन्तर्राष्ट्रिय एयरमा तपाईँ चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टको कुरा गर्नुहोस्, एयरपोर्ट भन्सार कार्यालयमा सधैँ चाहिँ त्यहाँ त रुमर आइरहेको छ नि त, मान्छेहरूले सुन चाहिँ ल्यायो ओसार्ने गरेको, यी कुराहरू त हामीले सुनेकै हो नि त विगत अवस्थादेखि नै। त्यो विभिन्न कारणहरू छन्, त्यो हामीले नियन्त्रण गर्न सक्दैन, टेक्नोलोजी प्रयोग गर्नुपर्छ। टेक्नोलोजी बिना चाहिँ हाम्रो तस्करी र यो विविध कुराहरू चाहिँ नियन्त्रण गर्न चाहिँ भन्सार कार्यालय र नेपाल सरकारलाई नै चुनौतीपूर्ण नै रहेको अवस्था हो।
यहाँले यो भन्दै गर्दाखेरि भन्सारबाट न्यून मूल्य हालेर ल्याउने अथवा न्यून बिजीकरणका कुराहरू जो छन् नि, एकातर्फ वैधानिक हिसाबले आउने पनि देखिने, तर चाहिँ मूल्य चाहिँ न्यून हुन्छ नि।
हामीले अहिले भन्सारले विभिन्न चाहिँ प्रविधिहरू उपयोग गरेको छ। अहिले चाहिँ पहिलो विगतमा चाहिँ एउटा चाहिँ विश्व भन्सार सङ्गठनले मूल्य निर्धारण गर्ने विभिन्न विधिहरू, छवटा विधिहरू चाहिँ राखेको छ। ती छवटा विधिहरूमा चाहिँ मूल्य चाहिँ कारोबार मूल्य चाहिँ इम्पोर्टरहरूको आयातकर्ताहरूको कारोबार मूल्य अथवा चाहिँ उहाँ एक्सपोर्टरहरूलाई तिरेको मूल्य जे हुन्छ त्यो घोषणा गर्ने भन्ने छ। त्यो सकिएन भने त्यस विविध तल तलको मेथडबाट जाने भन्ने कुरा हो। र हामीले चाहिँ वास्तविक मूल्य घोषणा गर्नलाई हामीले चाहिँ अहिलेदेखि चाहिँ नयाँ अनलाइन भ्यालुएसन डाटाबेस सिस्टम हामीले लागू गरेका छौँ। वास्तविक के हो त्यो नै घोषणा गर्नुहोस्, लागेको भन्सार तिर्नुहोस् भनेको छ। पहिलोको चाहिँ विभिन्न चाहिँ पहिला चाहिँ रेफरेन्स भ्यालु भनेर चाहिँ भन्सार गोष्ठी मार्फत विभिन्न भन्सार कार्यालयहरूको चाहिँ छलफलबाट निक्लेको एउटा दरहरू तोकिएको हुन्थ्यो विभिन्न वस्तुहरूमा, लगभग 1500 वस्तुहरूमा दरहरू निर्धारण भएको हुन्थ्यो पहिल्यै नै। त्यहीको दरलाई मूल्य निर्धारण चाहिँ आधार मानेर भन्सार कार्यालयको चाहिँ भन्सार अधिकृतहरूले मूल्य निर्धारण गर्नुहुन्थ्यो। त्यसलाई अहिले छोडेर हामीले अस्ति पुसदेखि भनौँ न, अस्तिको चाहिँ 74 भन्सार विश्व भन्सार सङ्गठन दिवसको अवसर पारेर माननीय मन्त्रीज्यूबाट नै उद्घाटन गरी त्यो अनलाइन डाटा भ्यालुएसन डाटाबेस सिस्टम हामीले लागू गरेका छौँ। र अब अर्को कुरा चाहिँ इन्डिया र चाहिँ नेपालको बिचमा चाहिँ हामीले चाहिँ डाटा सेयरिङ विभिन्न चाहिँ व्यापारिक डाटा सेयरिङको चाहिँ हामीले एग्रिमेन्ट पनि गरिसकेका अवस्था हो। अब इन्डियाले त्यो लागू भयो भने इन्डियाबाट जति पनि नेपालमा एक्सपोर्ट हुन्छ ती वस्तुहरूलाई चाहिँ वस्तुहरूको चाहिँ मूल्य पहिले नै भन्सार कार्यालयलाई चाहिँ दिन्छ अथवा चाहिँ सिस्टमबाटै चाहिँ हामीले हेर्न सक्छौँ। त्यो हेरिसकेपछि कुन वस्तुले इम्पोर्ट गरेको कुन वस्तुको कति कुल मूल्य भनेर भन्सार अधिकृतलाई कन्फर्म हुन अझ सहज हुन्छ। र अन्य कुराहरू चाहिँ हामीले अहिले चाहिँ कस्तो सहज गराएको छौँ भने नेसनल सिङ्गल विन्डो लागू भएको छ। नेसनल सिङ्गल विन्डोबाट जति पनि चाहिँ सिफारिसहरू चाहिन्छ नि ती सिफारिसहरू चाहिँ अनलाइनबाटै प्राप्त हुन्छ र सेवाग्राहीलाई भनौँ न हाम्रो चाहिँ आयातकर्ताहरू अथवा निर्यातकर्ताहरूलाई चाहिँ त्यो डाटा चाहिँ त्यही अनलाइन प्रणाली एकै ठाउँबाट प्राप्त हुने व्यवस्था पनि हामीले सञ्चालन गरेको छौँ।
आयात निर्यात गर्दाखेरि भन्सार विभागमा हुने ढिला सुस्तीको कारणले फलफुल जस्ता कुराहरू, त्यस्ता केही चाहिँ कुहिने सड्ने सामानहरू चाहिँ खेर जाने कुराहरू पटक पटक आउने गरेका छन्।
होइन, त्यो यस्तो हुन्छ, जुन चाहिँ खेर जाने कुहिने वस्तुहरूलाई पहिलो प्रायोरिटी राखेर भन्सार कार्यालयले चाहिँ सहजीकरण गरेको छ। र चाहिँ यो विभिन्न आपूर्ति प्रणाली भन्सारको कस्तो महत्त्व छ भने भन्सार अब समाजमा त भन्सारको राम्रो त अब त के भन्नु होइन, राम्रो अवस्था त छैन, विविध कारणहरूले राम्रो नभएको होला, विगतदेखि हिस्ट्रीहरूले कारणले राम्रो नभएको होला। तर यो देशभित्रको तमाम आपूर्ति प्रणाली भन्सार कार्यालयले नै सञ्चालन गर्छ। तपाईँ कोरोनाको पिरियड कुरा गर्नुहोस्, अस्ति चाहिँ त्यो जेएनजी आन्दोलनको कुरा गर्नुहोस्, हामीले एक दिन त्यत्रा भन्सार 8 भन्सार कार्यालयहरू ध्वस्त भए लगभग, त्यो ध्वस्त भए नि हामीले क्वार्टरमा बसेर पनि आपूर्ति प्रणालीलाई हामीले जोगाउन हामी सफल भयो कि।
यहाँले व्यापारको कुरा गर्नुभएको थियो, आयात निर्यातका कुरा गर्नुभएको थियो, त्यो गरिराख्नु भएको छ। अहिले 100 रुपियाँको कुरा भन्सारको कुरा एकदम व्यापक चर्चामा छ, के हो यथार्थ?
एकदम हो त्यो, एकदम त्यसो म तपाईँलाई अझ प्रश्न गरौँ। नेपालको हाम्रो चाहिँ आम सीमा मात्रै होइन कि, सीमाभन्दा धेरै किलोमिटर टाढासम्मको मान्छे भारतमा चाहिँ कस्तो ऊ छ भने भारतको जुन दुई सुकै दुवै ठाउँमा वारी पनि विराटनगरको कुरा गर्नुहोस्, झापाको मिटीको कुरा गर्नुहोस्, वीरगन्जको कुरा गर्नुहोस्, भैरवाको कुरा गर्नुहोस्, नेपालगञ्जको कुरा गर्नुहोस्, धनगढीको कुरा गर्नुहोस्, वारिपारी दुवै ठाउँमा बजार छ। उताको बजार नेपाली चाहिँ कस्टमरको आधार मानेरै व्यापार त्यहाँ राम्रो भएको छ। व्यापार नेपालीलाई नै फोकस गरेर व्यापार सञ्चालन गरेको छ पारि इन्डियाको चाहिँ बोर्डरको व्यापार बजारमा होइन। र हाम्रो कस्तो वाणिज्य गरेर अब त हाम्रो सम्बन्ध कारणले ओपन बोर्डर कारणले नि होला, हाम्रो विभिन्न सम्बन्धको कारणले पनि होला, नेपालमा चाहिँ सस्तो पाएको वस्तु पनि नेपालको चाहिँ कस्तो धारणा छ भने इन्डिया गएर खरिद गर्छन्। र त्यति धेरै 2 किलो चिनी किन्न, केही फलफुल किन्न, बिहाबारी भएछ कपडाहरू सबै किन्न उता पारिजानी गरेको छ कि, त्यो त्यसलाई पनि नियन्त्रण गर्न यो अहिलेदेखि होइन फेरि 2060 सालदेखि नै प्रत्येक आर्थिक ऐनमा 100 रुपियाँभन्दा बढी मूल्यको चाहिँ ल्याएमा चाहिँ भन्सार तिर्नुपर्छ भन्ने व्यवस्था आर्थिक ऐनले गरिरहेको अवस्था हो। अहिले मात्रै भर्खर उठेको कुरा होइन कि, यो पहिलेदेखि हो, लागू मात्रै गर्न नसके होला, लागू भएर कमजोर भएको होला, विविध कारण होला। अलिक चाहिँ स्ट्रिक्टली लागू गर्न खोजेको हो, लागू भएको नि छ। र यताको व्यापारहरू, यताको व्यापारीहरूले प्रशंसा गरेको छन् यो विषयमा। यताको व्यापारीहरू चुम्बलाएर सुतेर बस्नुपर्ने पारी हराभरा सधैँ थियो कि अवस्था, हामीले पनि हेर्दा त्यो थियो, त्यो त्यो अवस्थाबाट अहिले हटेको अवस्थामा त्यो रुमर चाहिँ कसरी भयो भने पारीको व्यापारीहरूले चाहिँ बढी चाहिँ युट्युबरदेखि लिएर दुनियाँलाई प्रयोग गरेर चाहिँ यो रुमर फैलाएको कुरा विषय हो कि।
तर सर्वोच्च अदालतले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको यसलाई सुनिश्चित गर्नुपर्छ, व्यापारिक प्रयोजनको लागि सामान ओसार पसार गर्ने अथवा चोरी पैठारी गर्ने यस्ता कसुजन्य कुरा नियन्त्रण गर्नु स्वाभाविक हो, तर व्यक्तिको जुन सम्मानपूर्वक बाँच्न पाउने हक हुने त्यसलाई कुण्ठित नगर्नु, यस्तो नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेका छ। अब कस्तो
सामान्य सर्वसाधारण विषयमा त हामीले बोल्ने कुरो भएन, धेरै कमेन्ट गर्नु नि भएन।
हजुर,
पारी चाहिँ नेपालीले पारी व्यापार पारीबाट सामान खरिद गर्नलाई जान नपाउनु भनेको त सम्मान नगरेको त होइन नि। राज्यले देशभित्रै खरिद गर भने खरिद गर्न त रोके होइन नि, देशभित्र त्यो प्राप्त हुन्छ भने उपलब्ध भएसम्म आफ्नो देशभित्रै खरिद गर भन्ने हो। त्यसले गर्दाखेरि विदेशी विदेश नेपालको मुद्रा विदेश जान पनि पलायनबाट नि त रोक्यो नि, त्यसरी नै हेर्नुपर्छ।
यसरी पनि हेर्न सकिन्छ सर, नेपाल भारतको खुला सिमाना छ, रोटीबेटीको सम्बन्ध छ, औषधि उपचारको हिसाबले पनि हामीले चाहिँ भारतमा जानुपर्छ अथवा भारतीय नागरिकहरू नेपालमा आउनुपर्ने छ। यसले गर्दाखेरि औषधि उपचारका कुराहरू, सामान्य फलफुलका कुराहरू अथवा सामान्य घरैसी प्रयोजनका सामानहरू ल्याउँदाखेरि अलिक बढी कडाइ गरेको कारणले सर्वोच्च
कन्ज्युमरको लागि कन्जम्सन लागि आफैले उपयोग गर्नेमा भन्सारले सहजीकरण गरेकै अवस्था हो। जब चाहिँ त्यो चाहिँ त्यो थोरै थोरै धेरै मान्छे उपयोग गरेर त्यो व्यापारीहरूले तस्करीहरूले तस्करहरूले चाहिँ अब तस्करी नभए त्यो गलत दृष्टिकोण राख्ने व्यापारीहरूले चाहिँ त्यो मान्छे उपयोग गरे हुन्छ कि, तपाईँ पनि हामी पनि गएर एउटा तपाईँ ओन गएर हेर्नु, धेरै मान्छे उपयोग गर्ने स्टोर गर्ने एक ठाउँमा अनि त्यसपछि गएर बिल काट्ने अनि चाहिँ नेपालको बजारमा सप्लाई गर्ने गरेको छ, धेरै अवस्था छ, धेरैचोटि भेटिएको पनि अवस्था हो कि। त्यो आफैले उपयोग गर्ने वस्तुमा भन्सार विभागले सहजीकरण गरेकै छ, तर गलत दृष्टिकोणबाट ओसार्ने काम चाहिँ कामलाई चाहिँ नियन्त्रण गरे हो। यो चाहिँ रुमर फैला त्यही व्यापारी वर्गहरूले जसले चाहिँ गलत गर्न पाएन नि तिनले फैला रुमर हो कि।
यो कानुनी अस्पष्टता अथवा नीतिगत कमजोरीका कारणले यस्तो अवस्था आएको हो कि अथवा कारणले पछिमा केही कमी भयो?
नीतिगतमा त 2060 सालदेखि त्यो नीति क्लियर कट आएको छ आर्थिक ऐनमा, प्रत्येक आर्थिक भन्सारको करहरूको चाहिँ नीति प्रत्येक वर्ष चाहिँ आर्थिक ऐन मार्फत आउने हो, आर्थिक ऐनमा छ त्यो व्यवस्था।
सर्वोच्च अदालतले एउटा आदेश जारी गरिसकेको छ,
ठिक छ, त्यो त सर्वोच्च अदालतको आदेशलाई मान्नै पर्यो नि, मान्नै पर्छ। हाम्रो कुनै पनि कार्यकारी निकायको अङ्गले चाहिँ मान्दिनँ सर्वोच्च अदालत भन्दा, त्यो त एक अर्काको अन्तर सम्बन्धित विषय हो नि त, कार्यपालिका न्यायपालिका र व्यवस्थापिका भन्ने विषय।
यसले गर्दा भन्सार विभागका काममा केही चुनौतीहरू थप्छ कि भन्नु खोजेको मैले?
काममा चुनौती होइन, सहजीकरण गर्नु पर्यो। अब त्यो चाहिँ अब कन्जम्सनको पार्ट र चोरी निकासीको पार्टलाई छुट्याउनु पर्यो,
यहाँहरूले गर्नु पर्यो,
कन्जम्सन छ भने चाहिँ सहजीकरण गर्नु पर्यो, कसैले आफूलाई आफू उपभोगको लागि ल्याएको छ भने सहजीकरण गर्नु पर्यो, र सर्ट एन्ड फ्री 10,000 माथिको चाहिँ वस्तु चाहिँ ल्याउनु पाउँदैन, 10,000 माथिको वस्तु ल्याउँदाखेरि चाहिँ भ्याटमा दर्ता हुनुपर्छ अधिकांश व्यापारीले जति पनि वस्तु बोकेर आउन पाउँदैन। यदि त्यो हो भने त्यसरी छोड्ने हो भने नेपालको आन्तरिक बजार के हुन्छ यसरी एकचोटि सोचौँ न हामीले। आन्तरिक बजार यहाँ नेपाल बजार चाहिँ सुकेर चाहिँ व्यापार कर तिर्ने अवस्था, ऋणको ब्याज तिर्ने अवस्था व्यापारीहरूलाई पर्छ भने अनि भारतको व्यापार चाहिँ हराभरा हुन्छ कि।
हामी खुल्ला सिमानाका कुराहरू, भारतसँग हुने व्यापारका कुराहरू त हामीले गऱ्यौँ, योभन्दा अलिक ठुलो समस्याका कुरा वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरू छन् नि, उहाँहरूलाई पर्ने समस्याका कुरा पनि बताइदिनु न, उहाँहरूलाई पनि त समस्या
एकदम उहाँहरूले चाहिँ उहाँहरूको कस्तो हुन्छ भने वैदेशिक रोजगारमा दुईवटा कानुनमा दुईवटा कस्तो व्यवस्था छ भने वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर गएको 12 महिना भएको र सामाजिक सुरक्षा कोषमा आबद्ध निरन्तर आबद्ध भएको मान्छेहरूलाई एकचोटि टेलिभिजन मोबाइल ल्याउन सक्ने व्यवस्था छ कानुनमा होइन, तर त्यो त्यो निरन्तरता नभएकोलाई चाहिँ यदि 12 महिना श्रम स्वीकृति मात्रै 12 महिना भएको मान्छेहरूलाई चाहिँ 35 इन्चसम्मको टेलिभिजन ल्याउन पाउने अवस्था छ। तर समस्या के भइदिन्छ भने अधिकांश चाहिँ यो खाडी मुलुकका चाहिँ मान्छेहरूले व्यापारी त्यहाँ त अब रोजगारी चाहिँ नपाएर ऊ गरेर नेपाली रोजगारमा गएका मान्छेहरू त बिजुक अवस्था परे हुन्छ, त्यस्तालाई उपयोग गरेर तस्करहरूले के गर्छ भने सुन बोकाएर पठाउँछ कि, त्यो लुपहोललाई उसले युज गर्छ, लुपहोललाई युज गरेर उनीहरूले कसैको पनि आफ्नो बाहेक अरूको सामान चाहिँ नबोक्न म चाहिँ तमाम चाहिँ अरबबाट चाहिँ नेपाल फर्किने चाहिँ हाम्रो श्रमिक दाजुभाइहरूलाई चाहिँ म अनुरोध गर्छु अरूको सामान चाहिँ नबोक्नु। बोक्दाखेरि उहाँहरूले दुःख पाउनुहुन्छ, उहाँहरूलाई सर्टेन पैसा लोभिएको हुन्छ तस्करहरूले होइन,
हजुर,
सुन बोकेर ल्याइदियो त्यो क्वान्टिटीको के 25 ग्रामसम्म चाहिँ पुरुष मान्छेले चाहिँ गहना ल्याउन पाउँछ भने 50 ग्रामसम्म महिलाले गहना ल्याउँदाखेरि चाहिँ कुनै पनि ड्युटी लाग्दैन कि गहना ल्याउँदा, सुनको गहना अधिकांश सुनमा समस्या हो, अरू वस्तुमा समस्या छैन, त्यहाँ सुन बोकाएर पठाउँछ त्यहाँबाट, अब सुन बोकाएर आउँछ एयरपोर्टको भन्सार क्लियर भएपछि उसले कलेक्सन गर्छ, त्यो कलेक्टरहरूले गर्छ त्यस्तो, त्यो त्यो चाहिँ लोभमा 2 पैसा लोभमा चाहिँ आफू पर्छ। अब लोभमा फर्दाखेरि सुन बोकाएर पठाउँदै कस्तो हुन्छ भने सुन पनि एक त जफत हुन्छ, अर्को उहाँहरू जेल पर्नुहुन्छ, त्यो समस्या हुन्छ कि.
तर नेपालीहरूले 5-7 तोला सुन त लगाइ नै राखेका हुन्छन् होइन, यसले गर्दा आफूले लगाएर जानुभयो अनि फर्किँदाखेरि 1-1.5 तोला थप्दाखेरि पनि अलिकति बढी देखिन्छ, उहाँहरू समस्या त भयो नि त.
तपाईँ जाँदाखेरि तपाईँ चाहिँ सुन्छ भने घोषणा गरेर जानु पर्यो. यदि कि लाउनु भएन साधारण एउटा सिक्री एउटा औँठी लाउनु त बेसी हो, झरी झुरुप्प बना लाउनुहुन्छ भने त्यहाँ घोषणा गरेर जानुहोस्, आउँदा त्यही घोषणा देखाएर आउनुहोस्. त्यो व्यवस्था छ कानुन.
यहाँले यो भनिराख्नु भएको छ वैदेशिक रोजगार
गहना नलाएर जाने, उताबाट गहना नयाँ गहना किनेर ल्याउने, यहाँ चाहिँ यहाँको मान्छेले चाहिँ ड्युटी तिरेको गहना लाउनु पर्ने अनि उहाँहरूले उता अरब गएर भिजिट गरेर आएको मान्छेहरूले चाहिँ ड्युटी नतिरि गहना लाउनु पर्छ भने हुन्छ त, दुई कानुन लाग्छ त नेपालीहरूलाई. एकचोटि ड्युटी त तिर्नु पर्यो नि, सुन हाम्रो उत्पादन होइन नि.
एउटा व्यक्ति कामको सिलसिलामा वैदेशिक रोजगारीमा गयो, उसले आउँदाखेरि आफ्नो छोरा श्रीमतीलाई एउटा दुईवटा मोबाइल ल्यायो भने
पाउँछ. 25 ग्राम तोकेको छ त, 25 ग्रामसम्मको गहना, 50 लेडिज मान्छे हुन्छ भने 50 ग्रामसम्मको गहना ल्याउन पाउनु व्यवस्था छ त, त्यसमा ड्युटी लाग्दैन. त्योभन्दा माथि आयो भने सडन ड्युटी लाग्छ. अर्को 50 ग्रामसम्म ल्याउनु भयो भने अर्को 100 ग्रामसम्ममा 50 ग्रामसम्ममा चाहिँ 10%, अर्को 50 ग्राममा चाहिँ अर्को 13%, 3% थप गरेर 13% लाग्छ. उहाँले 150 ग्रामसम्म गहना ल्याउन पाउनुहुन्छ पैसा तिरेर, तर त्यसको स्रोत पनि देखिनु पर्यो.
त्यस्तै फोनको कुरा पनि मैले जोड्न खोजेको.
फोनको त क्लियर छ, श्रमिकहरूको लागि एउटा नयाँ फोन ल्याउनु दिउने व्यवस्था छ र चाहिँ आफूले उपयोग गरेको फोन ल्याउँछ. अब 10-15 अति पनि बोकेर आउँछ कि, म एयरपोर्ट पनि काम गरेको हो.
हजुर.
अमेरिकाबाट आउने मान्छे हुन्छ, 10 मोबाइल बोकेर आउँछ. यहाँ बस्ने मान्छेहरूले चाहिँ ड्युटी तिरेको मोबाइल प्रयोग उपयोग गर्नुपर्ने, उहाँले ड्युटी नतिर्नु पनि हुन्छ र ड्युटी तिर्नु पर्यो त नेपाल आउँदा. एउटा पो हुन्छ त आफ्नो लागि, अझ एउटा गिफ्टको लागि एउटा पो हुन्छ त. सबै 10-10 चाहिँ ड्युटी नतिरी उपयोग गर्न पाउँछ त, अरूले ड्युटी तिरेर उपयोग गर्न पाउने. नेपालमा उत्पादन हुने होइन नि त कुनै पनि वस्तु. नेपालमा उत्पादन भएको वस्तु कसैले चाहिँ ड्युटी तिरेर चाहिँ उपयोग गर्छ भने सबैले ड्युटी तिरेर उपयोग गर्नु पऱ्यो कि.
यो त भयो भन्सारका कुराहरू, वैदेशिक रोजगारीका कुराहरू. यस्तो समस्याहरू वैदेशिक रोजगारीमा आउनेको समस्या हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढी छ या चाहिँ भारत तर्फबाट आउने जो छन् नाकाहरू छन् नि त्यहाँ बढी समस्या देखिन्छ के छ स्थिति?
होइन, नाकाहरूमा त हामीले चाहिँ त्यहाँ चाहिँ ड्युटीमा चाहिँ यात्रु शाखा भन्ने हुन्छ.
हजुर.
यात्रु शाखा हामीले क्लियर गरेको छौँ. अब त्यही हो नि, तपाईँले अब वस्तु चोरी निकाली लुगाई छिपाई ल्याउने व्यवस्था हुन्छ, त्यतिखेर चाहिँ अप्ठ्यारो पर्ने हो. साधारण मान्छेलाई अप्ठ्यारो काहीँ पनि छैन.
सामान्य नागरिकहरू जसले भन्सारको ऐन नियम बुझेका छैनन् उहाँहरू चाहिँ सामान ल्याएर दुःख पाउने गरेका घटनाहरू पनि त सुनिन्छन्, यसमा चाहिँ जनचेतना जगाउनु पर्ने हो नि त. जनचेतना जगाउनु पर्ने हो,
हुँदैन. हाम्रो प्रचार प्रसार र हाम्रो चाहिँ यो भन्सार करहरूको विषयमा नेपाली आम नेपाली नागरिकहरूलाई चाहिँ शिक्षित दिशित नै गराउन नसकेको अवस्था हो. उनीहरू ड्युटी थाहा हुँदैन, दलालको फन्दा पर्नुहुन्छ. अब त्यो एयरपोर्टमा पनि कस्तो छ भने विदेशबाट चाहिँ कुरियर मार्फत आउने सामानमा वरिपरि दलालहरू व्यापक घुमे हुन्छ कि, ती दलालहरूले तिनलाई लाग्दैन लाग्ने ड्युटी नै लागेको हुँदैन, तेरो 50,000 ड्युटी लाग्छ भनेर ठगेको अवस्था पनि धेरै घटना छन् कि. लाग्दै लाग्दैन के पनि, तर उसले 50,000 लाग्छ भनेर ठगेको अवस्था पनि धेरै छ. त्यो सजग हुनु पर्यो. आम नेपालीहरू कुन वस्तु हो, पुरानो वस्तु ल्याउ, आफ्नो अरबमै काम गरे मान्छेहरूले पुराना आफ्नो कपडाहरू आफ्नो चाहिँ लुगाफाटाहरू ल्याउँदाखेरि कुनै ड्युटी लाग्दैन, तर उसलाई ड्युटी लाग्छ भने उसले ठगिसिया हुन्छ कि. हो, यो ठगिन चाहिँ आम नेपाली जोगिन पर्यो. नाम चाहिँ के हुन्छ भने भन्सारले भन्सार तिर्नुपर्छ भनेर भन्छ त्यो मान्छेले, न भन्सार तिर्नुपर्छ भन्न भनिकन उसले पैसा दिँदैन. त्यसरी चाहिँ भन्सारको नाममा चाहिँ बदनाम गरेको अवस्था पनि छ, त्यही त हामी सजग पनि भएको छौँ. नक्कली चाहिँ भन्सार प्रमाण पत्र प्रयोग गरिएको अवस्था पनि भेटिएको छ है, त्यसलाई नै हामीले अनुसन्धान गरिराखेका छौँ. त्यो हुन्छ, त्यो घटना चाहिँ यो त आममा घटना केही न केही, त्यो सहज रूपमा चाहिँ सधैँ सरलै हुन्छ भने सरल रेखामा सधैँ कार्यक्रमहरू घुम्दैन, वक्र रेखा पनि हुन्छ. वक्र रेखा चाहिँ अनुसन्धान गरेर पत्ता लगाउनु पर्यो.
यहाँले व्यापारिक सहजीकरण र नीतिगत व्यवस्थाको कुरा अघि गर्नुभएको थियो, नेपालको निर्यात बढाउन र स्वदेशी उद्योगहरूलाई प्रवर्धन गर्न भन्सार विभागले जुन सहुलियत दिँदै आएको छ नि, यो प्रक्रियालाई कसरी सहजीकरण गर्नुभएको छ यहाँहरूले?
होइन, यसो हो, भन्सार विभागले सहुलियत दिने होइन, यो व्यापार सम्बन्धी आयात निर्यात सबै सहुलियत दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हो.
हजुर.
कार्यक्षेत्र अनि व्यापारको सबै कार्यक्षेत्र चाहिँ आपूर्ति मन्त्रालयको हुन्छ अनि वाणिज्य विभागको हुन्छ. हामीले चाहिँ के भने सहजीकरण गरिदिने, व्यापार प्रवर्धन गर्ने, राजस्व सङ्कलन गर्ने, सामाजिक सुरक्षा, तिनवटा मोटो लिएर भन्सार विभाग आफ्नो काममा दत्तचित्त छ. तिनवटा मोटो, एउटा व्यापार सहजीकरण, हामीले जति पनि नीति बन्छ चाहिँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयात र निर्यात सम्बन्धमा त्यो नीतिलाई कार्यान्वयन गरिदिने हो र व्यापार र आपूर्ति प्रणालीलाई सहजीकरण गरिदिने हो. त्यो भन्सारमा चाहिँ एकछिन सामान रोक्यो भने आपूर्ति प्रणाली बन्द हुन सक्छ, त्यो गरिदिने हो. अनि राजस्व सङ्कलन गर्ने हो र समाजलाई अपच्य चिजहरू र सुरक्षाको दृष्टिकोणले असर पर्ने वस्तुहरू हामीले चाहिँ नियन्त्रण गर्ने हो. तिनवटा मोटो लिएर भन्सार विभाग कार्यशील रहेको अवस्था हो.
हामी भन्सारतिर गयौँ भने त्यहाँ पुराना सामानहरू कुहिएका अथवा गाडी मोटरहरू अथवा यो कैयौँ सामानहरू काम लाग्ने स्थितिमा हामी देख्न सक्छौँ। अब ती सामानलाई समयमै लिलाम गरिदिने भने त उपयोगमा आउन सक्थ्यो, ठुलो रकम बच्न सक्थ्यो, किन ढिला हुन्छ सर यसमा?
भन सरकारले अहिले अहिले चाहिँ एकदम रफ्तारले गरिरहेको छ र अर्थ मन्त्रालय पनि क्लियर कट छ, अहिलेको माननीय मन्त्रीज्यूको पनि क्लियर कट धारणा छ। भन्सारको चाहिँ कुनै पनि गोदाम सफा चट हुनुपर्छ, सफा हुनुपर्छ, कुचोले बढारिनुपर्छ भन्नुभएको छ। त्यही दृष्टिकोण अहिले भन्सारकारले रहेछ। अहिले तपाईँ जानुभयो भने कमै होला, केही छुटबुट रहन सक्छ, किनभने लिलाम गर्नलाई त्यसको च्याचिस नम्बर थाहा हुनु पऱ्यो, इन्जिन नम्बर थाहा हुनु पऱ्यो, त्यसको सक्लो रूपमा रहेको हुनु पऱ्यो, ती विविध कारणले चाहिँ रहेको हुन्छ। ती इन्जिन नम्बर च्याचिस नम्बर क्लियर नभएको र त्यसको टाइम अवधि पनि लिलाम गर्दाखेरि चाहिँ बजारमा गुड्न सक्ने अवस्थाको लिलाम गर्ने हो, लिलाम बजारमा गुड्न नगर्ने अवस्था लामो अवधि भएको चाहिँ चाहिँ गाडीको चाहिँ अवधि धेरै वर्ष भएको गाडीहरूलाई चाहिँ सवारी साधनहरूलाई चाहिँ हामीले पत्रुमा चाहिँ त्यसलाई पत्रुकरण गरेर चाहिँ लिलाम गर्ने हो। अहिले त्यो चाहिँ रफ्तारले अगाडि बढेको छ। अब तपाईँले निकट भविष्यमै त्यो सबै भन्सार कार्यालयहरूमा जानुहुन्छ भने क्लियर कट भएको अवस्था देख्न सक्नुहुन्छ।
किन ढिला हुन्छ, नीतिगत समस्या हो या व्यवहारिक कट?
होइन, नीतिगत होइन, यस्तो कुरा हो, विविध कारण छ। लिलाम गर्दाखेरि चाहिँ अब कसो हुन्छ, जो मान्छे लिलाम त बडाबडमा हो, जसले बढी मूल्यमा उठाउँछ हाम कानुनै बडाबडमा लिलाम गर्ने हो, बडाबडमा लिलाम गर्दाखेरि चाहिँ जसले बढी मूल्य तिर्छ त्यसले दिने हो। अब त्यहाँ चाहिँ विविध कारण छ के, एउटा चाहिँ अब ती कम्पिटिटरहरूले अख्तियारमा उज्रिहाल्छन्, जहाँसुकै दुःख दिन्छन् के, विविध कारणले एउटा हडलहरू हुन्छ र विविध कारणले चाहिँ त्यो ढिला हुन गएको हुनसक्छ, अख्तियारमा उज्रिहाल्ने, उजुर बाजुर गर्ने, त्यो समस्या समस्यामा पार्न सक्छ, त्यो पारेकै अवस्था हो।
हजुर, यहाँले पनि सुन्नुभयो होला, यसमा पनि सिन्डिकेट छ, केही व्यक्तिहरूको निश्चित व्यक्तिहरू हालिमुहाली छ भन्छन् नि, आरोप त लाग्ने गरेको छ, यहाँले सुन्नुभएको छ कि?
एकदम एकदम तपाईँले सही कुरा गर्नुभयो, त्यो नभएको होइन, त्यो भाग विगतमा पनि भएकै हो, त्यो सिन्डिकेट हुन्छ। अब सिन्डिकेट चाहिँ भन्सारकारलाई थाहा हुँदैन, उनीहरू आफ्नो नै व्यापारीहरू सिन्डिकेट गरेर आएको हुन्छ, त यति मूल त्यो त्यो चाहिँ हुन्छ। म पनि एयरपोर्टमा बस्दाखेरि एयरपोर्टमा चाहिँ चारचोटि महिनाको तिनचोटि चारचोटिसम्म लिलाम हुन्थ्यो।
हजुर,
अब त्यहाँ आउने रक्सी हुन्थ्यो, त्यहाँ आउने चाहिँ अरू 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 व्यापारिक वस्तुहरू हुन्थ्यो, मोबाइलहरू हुन्थ्यो, यी विविध वस्तुहरूको क्याटेगोरी गरेर चारचोटिसम्म महिनाको लिलाम हुन्थ्यो त्यो एयरपोर्टमा है। अब उनीहरू सिन्डिकेट भन्सारकारलाई चाहिँ थाहा हुँदैन सिन्डिकेट के हो भन्ने कुरो, तर त्यो सिन्डिकेट हुन्छ पक्कै, दसजना व्यापारी छ भने त्यो उनीहरूको गठजोड त हुनसक्छ, तर हाम्रो चाहिँ कानुनमा चाहिँ के हो भने जसले बढी मूल्य तिर्छ उसलाई दिने हो, र ती बिचौलको व्यापारीहरूको चाहिँ बिचमा चाहिँ टसल पऱ्यो भने चाहिँ अनि उजुर बाजुर सुरु हुन्छ, यी कारणले पनि रोकेको।
यसले त देशको राजस्वमा ठुलो असर पर्न सक्छ, यस्तो सिन्डिकेट भयो भने यसलाई त तोड्नु पर्ने हुन्छ।
होइन, सिन्डिकेट भएको नि होइन, एउटा के हुन्छ त्यसको पनि प्रणाली छ कि, त्यो विविध कति वस्तु हुन्छ त्यो कुन वस्तु हेरेर त्यहाँ एउटा समिति हुन्छ, मूल्याङ्कन समिति, त्यो मूल्याङ्कन समितिले मूल्य निर्धारण गर्छ, मिनिमम र यतिसम्म जाने बजारको चाहिँ उद्योग वाणिज्यको प्रतिनिधि हुन्छ, लेखाको कोले निकायको प्रतिनिधि हुन्छ, अनि अन्य निकायको प्रतिनिधि हुन्छ, निकायको एउटा समिति छ, त्यो समितिले मूल्य निर्धारण गर्छ, मिनिमम मूल्य यो वस्तु यतिसम्म मूल्य हुन्छ भन्छ, अनि त्यो मूल्य घटेर त दिँदैन, राजस्वमा त असर कसरी पऱ्यो र? टिभी त अब धेरै अब अलिकति त्यो टाइममा चाहिँ त्यो लिलाम भएन भने त्यो रासो लसै हुने हो, फेरि यसमा चाहिँ लिलाम हुने वस्तुमा चाहिँ वस्तुको मूल्य शुद्ध रासो हो कि, सर्टेन 10% 15% भन्सार ड्युटी छ भने मूल्य नै रासो हो नि त त्यो लिलामको, त टोटल मूल्य नै सरकारको रासो प्रणालीमा जाने हो, जस्तै चाहिँ अब त्यो त वस्तुको मूल्य नै जाने हो कि लिलाम गरेको वस्तु, त्यो कारणले चाहिँ रासोमै चाहिँ यदि त्यो व्यापारी प्रयोजनबाट चाहिँ नियमित रूपमा गएको भयो नि सर्टेन पर्सेन्ट ड्युटी तिर्थ्यो, त्यो त मूल्य नै आउँछ नि त त्यो चोरी निकासीको वस्तुको।
सबैको गुनासो भन्सारका कर्मचारीहरूसँग भन्सार विभागसँग हुन्छ, तर यहाँहरूको पनि गुनासो सधैँ रहने गरेको छ, हामीसँग भौतिक संरचना भएन, हामीलाई समस्या भयो,
हाम्रो गुनासो सुन्ने मेकानिजम पनि छ, हामी अनलाइन पढाइ आम, हाम्रो चाहिँ यो नेपाली दाजुभाइलाई म के अनुरोध गर्छु भने तपाईँहरूको जुनसुकै गुनासो त्यो गुनासो पोर्टलमा चाहिँ हाल्नुहोला, गुनासो पटल हामीले खोलेर हेरेर तपाईँको समस्याको कुन कार्यालयसँग छ त्यो कार्यालयसँगलाई त्यो रिलेट गर्छ भने त्यो कार्यालयमा पठाएर, हाम्रो भन्सार विभागसँग रिलेट छ भने हामीले तत्काल त्यहाँ बसेर समिति बसेर हामीले निर्णय गर्छौँ, त्यहाँ गुनासो आफ्नो गुनासो त्यहाँ राख्नुहोस्, जति गुनासो आयो त्यति सुध्रिँदै जाने हो होइन, कुनै पनि कार्यालय गुनासो नै भएन भने त्यो कार्यालय त झन् सलाह मान्ने हुँदैन कि।
हजुर,
म चाहिँ आम नेपाली दाजुभाइलाई चाहिँ त्यो गुनासो पटलमा आफ्नो गुनासो राख्नुहोस्, हामी चाहिँ म्याक्सिमम् प्रयास गरेर तपाईँको कुन गुना के रहेछ त्योसँग हामी समाधान गर्ने प्रयास गर्छौँ, यही नै हो। त्यो सरकारसँग अपेक्षा गरेर होइन, अब हाम्रो स्रोत पनि न्यून छ होइन, अहिले हाम्रो चाहिँ अहिले प्रायोरिटी यो वर्षको प्रायोरिटी चाहिँ हामीले के गरेछौँ भने जति पनि अस्ति चाहिँ आन्दोलनमा चाहिँ हाम्रो 8 भन्सार कार्यालयहरू चाहिँ ध्वस्त भए नि, ती भन्सार कार्यालयहरूलाई अहिले पुनर्निर्माण गर्ने हामीले हाम्रो योजना हो, र त्यहाँ अहिले चाहिँ त्यहाँ असहज छ के, अब कसैको क्वार्टर छैन, क्वार्टर पनि भत्काएको छ, कार्यालय ध्वस्त छ, त्यसलाई पनि हामीले अस्तिको तत्काल चाहिँ हामीले केही सकेसम्म हामीले अफिसको चाहिँ उसमा ल्याएको छौँ, त्यसलाई पुनर्निर्माण गर्ने, र चाहिँ अब हाम्रो उत्तरी नाकामा कोरालामा चाहिँ नयाँ भन्सार कार्यालय खोल्ने भने त्यो पनि अब खोल भन्सार कार्यालय घर भवनहरू बनाउन व्यापारीको गर्न पनि वाणिज्य मन्त्रालय र उसको चाहिँ गर्छ, त्यो एउटा हाम्रो निकाय छ इन्टर मोडल कार्यालय, त्यो इन्टर मोडल कार्यालय मार्फत बन्ने होला, रसुवामा त्यो इन्टर मोडल कार्यालय मार्फत बनेको हो, र उद्योग वाणिज्य मन्त्रालय मार्फत बजेट त्यसलाई निर्धारण हुन्छ र अब हाम्रो कोरलामा चाहिँ एउटा कार्यालय छ र नेपालको सबै भन्सार सबै कार्यालयहरूमध्ये भन्सार चाहिँ प्राविधिक प्रविधिले नियुक्त हो र कार्यालय पनि स्पष्ट राम्रो राम्रो थियो अस्तिसम्म अवस्थामा भन्सार कार्यालयमा अब हाम्रो भन्सार साथीहरूले अब व्यापारको भोलम बढ्दै जाँदाखेरि चाहिँ एकजना मान्छेलाई धेरै चाहिँ मान्छे व्यापारीहरूको चाहिँ हेर्नुपर्नेको त्यो चाहिँ हुनसक्छ भन्सारमा खासै चाहिँ भन्सार कार्यालयमा भन्सार कर्मचारी व्यवस्थापनले चाहिँ गुनासो गर्ने अवस्था चाहिँ मैले चाहिँ देख्दिनँ अरू साना साना भन्सार कार्यालयमा त होला छोटी भन्सार कार्यालय र अरू अरू सानोहरूको ठुला मेजर दसवटा भन्सार कार्यालय चाहिँ हाम्रो भौतिक संरचनादेखि लिएर सबै कुराले राम्रो प्रविधियुक्त रहेको अवस्था हो
हुन्छ सर हामीलाई समय दिनुभयो धन्यवाद
हाम्रो भन्सारको विषयमा र आम जनतालाई यो सूचना दिन पाएकोमा रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन्छु हस् धन्यवाद
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी किशोर बर्तौलासँग यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते